अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा रेडियो नेपालका साथसाथै इन्सेक अनलाइन .org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। त्यसै गरी facebook.com/insekradio मार्फत पनि सुन्न र हामीसँग जोडिन सक्नुहुन्छ। हरेक वर्ष अक्टोबर 16 का दिन विश्वभर विश्व खाद्य दिवस मनाइन्छ। नेपालमा पनि विविध कार्यक्रमका साथ विश्व खाद्य दिवस मनाइएको छ। नेपालको संविधानको धारा 36 खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ भनी उपधारा 1 उल्लेख गरिएको छ। त्यसै गरी उपधारा 2 प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ भनिएको छ। उक्त धाराको उपधारा 3 प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ भनिएको छ र खाद्य सम्बन्धी हकलाई कार्यान्वयन गर्नका लागि नेपालले कानून समेत ल्याइसकेको छ। आज हामी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा खाद्य सम्बन्धी अवस्था के कस्तो छ भनी इन्सेकका संयोजकहरूसँग कुराकानी गर्छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खड्गराज जोशीसँग गरिएको कुराकानीबाट।
कैलाली कञ्चनपुर 2 मात्रै तराईका जिल्ला हुन् जहाँ एउटा चाहिँ खाद्यान्न ठूलो मात्रामा उत्पादन हुन्छ। तथापि 7 जिल्लामा वर्षभरिमा उनीहरूले उत्पादन गरेको अन्नले बढीमा 3 खान पुग्ने केही ठाउँ छन् भने केहीमा 6 कुनैमा त तपाईँको 2 पनि पुग्दैन एउटा कुरा। र खास गरी बाजुरा बझाङ डोटी दार्चुला बैतडीका विगत गाउँहरूमा सरकारले पर्याप्त मात्रामा खाद्य डिपो नराखिदिएका कारण डिपो भएका ठाउँहरू पनि अहिले विस्थापित भएका छन्। डिपोहरूलाई चाहिँ हटाइएको देखिन्छ। तराईबाट अथवा व्यापारीहरूले लिएर गएको खाद्यान्न चीजवस्तुहरूले जनतालाई एकदम महँगीको हिसाबले पनि उनीहरू किनेर खान सक्ने अवस्था भएको हुनाले एउटा त उनीहरूको खाद्य अधिकारको सुनिश्चित हुन नसकेको त्यहाँ देखिन्छ। त्यसको अलावा शहरी क्षेत्रहरूमा पनि ग्रामीण क्षेत्रमा डाइरेक्ट चाहिँ तपाईँको खानेकुराहरूले असर पारेको छ। अब तराईका जिल्लाहरूमा पनि जहाँ खाद्यान्न त उत्पादन हुन्छ तर त्यहाँ खाद्य अधिकार भन्ने बित्तिकै खाना पाउनु मात्रै ठूलो कुरा होइन, त्यो गुणस्तरीय हो कि होइन भन्ने कुरा ठूलो कुरा हो। र गुणस्तरीयताको हिसाबले हुन त संरचनाहरू नेपाल सरकारका छन् तर ती संरचनाहरूले काम गरिरहेका छैनन्। अहिले पनि खाद्य वस्तुहरू बजारमा बिक्री वितरण भइरहेछ, महँगी चाहिँ अनियन्त्रित छ, त्यो महँगीले जसलाई कसैले नियन्त्रणै गर्दैन। तपाईँको बजार रेट चाहिने वाणिज्य कार्यालय अथवा जिल्ला अनुगमन सञ्जाल जोटी समिति हुन्छ, त्यो समितिले भन्दा पनि व्यापारले निर्धारण गर्छन्। उनीहरूको एकाधिकार मोनोपोली जस्तो देखिन्छ, त्यहाँ नियन्त्रणको अवस्था छैन। त्यसकारणले महँगीका कुरा क्वालिटीका कुरा ती छन् र खाद्य अधिकारसँगै जोडिएको कतिपय ठाउँहरूमा धेरै पटक सरकारसँग हारगुहारदेखि लिएर अदालतमा रिट हाल्ने समूह कामहरू गरे यी बाढी पीड़ितहरूले, जो चाहिने तपाईँको डडेलधुरा जिल्लाको जोगबुढाका त्यहाँ चाहिँ 100 परिवारहरू अहिले पनि घर जग्गा सबै चाहिने तपाईँको खोलाले बगाइसके पछाडि विस्थापित भएर बसेका छन् र उनीहरूको कुरा सुनवाई भएको छैन। अहिले पनि यो मुक्त हलिया मुक्त कमैयाका मान्छेहरू जोसँग एक टुक्रो जग्गा छैन उनीहरूको पुनर्स्थापना केही मान्छेहरूको पुनर्स्थापना केही मात्रामा भयो तर उनीहरूको कुनै ग्यारेन्टी छैन। पोषणयुक्त खानेकुरा दिनै भन्ने सरकारले एउटा चाहिँ आफ्नो नीति कार्यक्रम र कानूनी एउटा चाहिँ अधिकारसम्म दिएको छ र खाद्य अधिकारको सुनिश्चित गरिन्छ भनेर संवैधानिक हक छ, तर पनि अहिले पनि मान्छेहरूले बिहान खायो भने बेलुकी के खाने भन्ने समस्या छ र त्यसमा पनि उनीहरूका बालबालिकाहरू जो पोषणयुक्त खानेकुराको त कल्पना पनि गर्न सकिँदैन। त्यसैले समग्र सुदूरपश्चिमको खाद्य अधिकारको अवस्था हेर्ने हो भने एकदम बिग्रिदो अवस्थामा छ। त्यसलाई चाहिने न त राज्य जिम्मेवार जवाबदेही बन्न सकेको छ, न चाहिने मान्छेहरूले पनि यो मेरो हक अधिकार हो र मैले दावी गर्नुपर्छ भन्ने कुराको चेतना छ। यो दुइटै कुरा छ, जनताहरूमा सर्वसाधारणमा चेतना छैन र राज्यलाई त्यो जिम्मेवारी बोध गरेको छैन। त्यसकारणले सुदूरपश्चिमको दुर्गम पहाड़ी जिल्लाहरूमा एकदमै खाद्यान्नको चाहिने समस्या छ भने अरू साना साना शहरहरूमा पनि त्यहाँ अखाद्य वस्तुहरू र महँगीले कारणले गर्दाखेरि खाद्य अधिकारको अवस्था सन्तोषजनक छैन, दुःख लाग्दो छ, एकदम दुःखदायी छ भन्ने कुरा हाम्रो विश्लेषण छ।
कतिपयको बुझाइ चाहिँ चामल भनेकै खानेकुरा हो अरू होइन भन्ने छ। यो रैथाने खाद्य बालीको उत्पादनमा पनि त्यहाँ के छ?
खाद्य अधिकार भन्ने बित्तिकै भात खाने कुराहरू, चामल र अब रोटी खाने कुराहरू लाग्छ, त्यो हुँदै होइन। सुदूरपश्चिम यस्तो सम्भाव्यता भएको ठाउँ हो जहाँ चाहिँ के छ भन्दाखेरि तपाईँको त्यहाँ फापरहरू उत्पादन हुन्छ, कोदो उत्पादन हुन्छ, मकै उत्पादन हुन्छ, सिमी उत्पादन हुन्छ, उवा भन्ने एउटा चाहिँ हुन्छ, त्यो हुन्छ, काग्नु हुन्छ, चिनो हुन्छ, इभन चाहिँ नि अब धानमै पनि तपाईँको राम्रो मार्छ धारा। तर भयो के भन्दाखेरि अब किसानहरूलाई त्यो खालको उत्प्रेरणा भएन, त्यो सबै लोप भएर गयो। हिजो एक हदसम्म त्यो उत्पादन मान्छेले आफ्नो जीवन निर्वाहको किसिमले आफ्नो बारे लगाउँछ, त्यसलाई व्यवसायीकरण गर्ने कुरामा सरकारको नीति कार्यक्रमै भएन, त्यसको लागि मार्केट पनि भएन। मान्छेहरूले के छ भने त्यसलाई उत्पादन गर्यो भने त्यसलाई कहाँ लिएर जाने भन्ने कुरा पनि भएन, र ठूलो स्केलमा उत्पादन पनि भएन, र उत्पादन भएको ठाउँहरूको चिज बिक्री वितरण पनि भएन, बिस्तारै त्यो लोप हुँदै गयो। र तपाईँको एउटा अर्को एउटा अहिले समस्या छ यही सन्दर्भमा, म सरकारको पनि ध्यान आकर्षण हुनुपर्छ भन्ने छ। एउटा के छ भन्दाखेरि अब जंगली जनावरहरूका कारणले पहाड़का जिल्लाहरू आक्रान्त छन्, किनभने किसानले लगाएका फलफूलहरू, अन्न बालीहरू उनीहरूले चाहिँ तपाईँको खानै नपाइकन वर्षभरि मेहनत गर्छन्, खानै पाइरहेका छन्, किनभने जस्तो तपाईँको बाँदरहरू बँदेलहरूले गर्दाखेरिमा यसलाई सामान्य रूपमा लिएका छन्। तर किसानहरू यति आक्रान्त छन् त्यसबाट, र यो कुराहरूलाई पनि के छ भने अब मान्छेलाई के भयो भने अब यहाँनिर चाहिँ हामीले लगायो भने यो दुम्सी बँदेल बाँदरहरूले गर्दाखेरि खानै पाइँदैन भने किन खेती लगाउने, लगाएर के काम भनेर धेरै मान्छेहरू बरु चाहिँ किनेर खाने, बरु तराईतिर झर्ने, यो पनि एउटा देखियो। त यो दुई तिनवटा कारण, किनभने यसको लागि पनि अब रोक्ने प्रयासहरू पनि गर्नुपर्छ, र किसानहरूलाई चाहिँ तपाईँको प्रेरणा पनि दिनुपर्छ, उनीहरूलाई सब्सिडी पनि दिन पर्यो, र उनीहरूलाई चाहिँ के भन्छ भने त्यहाँको स्थानीय उत्पादनहरूलाई चाहिँ नि हामीले प्राथमिकता दियौं भने त्यसले के छ भने एउटा मान्छेको स्वास्थ्यमा पनि त्यसले सकारात्मक असर पार्छ भने अर्को कुरो त्यहाँको अर्थतन्त्र त्यही रहन्छ। यो कुरातिर ध्यानै नगएका कारणले पनि खाद्य अधिकारको सुनिश्चितताको कुराहरू जहाँ हामी गर्छौं यसमा मलाई के भने किसानहरू अथवा आम नागरिकहरू र सरकारको बीचको त्यो बारेमा छलफल नै छैन र त्यसमा समन्वय हुन सकेन। त्यसको परिणाम चाहिँ नि राम्रा चीजहरू लोप भएर गएका छन्, कृत्रिम चीजहरू चाहिँ भित्रिएका छन् जसले जनताको स्वास्थ्यमा एकदम डाइरेक्ट असर परेको छ, त्यस कारणले यतातिर चाहिँ छैन। तेस्रो अर्को कुरा त यो देशव्यापी पनि हो, सुदूरपश्चिमका केही ठाउँहरूमा जहाँ अलिकता अब तरकारी अन्न बालीहरूको छ त्यहाँ रासायनिक मलहरूको अत्याधिक कीटनाशक औषधिहरू बढी बढी प्रयोग गर्ने, त्यो कारणले पनि त्यो बजारमा उपलब्ध चिजहरूले त्यसले जनतालाई असर पारिरहेको कुराहरू पनि देखिन्छ। मासु पसलहरू अन्य चिजहरू जो हुन्छन् जो चाहिँ के भने तपाईँको डाइरेक्ट चाहिँ जनताले खान्छन् ती चिजहरूमा कुनै खालको चाहिँ त्यहाँ चाहिँ व्यवस्थापनको राम्रो पक्ष छैन, जसले अब जनताले त्यो टेस्ट गरेर त्यसलाई ल्याबमा राखेको हो भन्नेसँग मतलबै छैन, जसले जहाँ जसरी बिक्री वितरण गरे पनि त्यसलाई छुट दिएको अवस्था, यसले गर्दाखेरिमा अहिले चाहिँ मान्छेको असरमा एकदम व्यापक प्रतिकूल असर परेको छ। समग्रमा के भन्यो भने सुदूरपश्चिमको खाद्य अधिकारको सम्प्रभुताको जुन अधिकार भन्छौ त्यो अधिकारको सुनिश्चितता भएको छैन र त्यो अधिकार प्रति कसैको चासो पनि छैन।
अहिले तपाईँले सुन्नुभयो इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खड्गराज जोशीसँग गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीसँग गरिएको कुराकानी।
कर्णाली प्रदेशको खाद्यको अवस्थालाई कुरा गर्दाखेरि अन्य प्रदेशको तुलनामा यो प्रदेशको अवस्था दयनीय नै छ। तथ्याङ्कलाई आधार मानियो भने यहाँ 50,000 मेट्रिक टन उत्पादन कम हुन्छ, यो कृषि मन्त्रालयको तथ्याङ्क हो। हामीले कर्णाली प्रदेशमा जति उत्पादन हुन्छ त्यो उत्पादनले वर्षभरि कर्णालीका मानिसहरूलाई खान पुगेको अवस्था छैन। यदि पुग्ने हो भने 50,000 मेट्रिक टन चाहिँ अहिलेको उत्पादनमा वृद्धि गर्नुपर्ने देखिन्छ। समग्र कर्णालीवासीहरूलाई हेर्दाखेरि 7% कर्णालीवासी चाहिँ कम्तीमा एक दिन भोकै बस्नुपर्ने अवस्था तथ्याङ्कले देखाएको छ। त्यसै गरेर कर्णालीमा चाहिँ तथ्याङ्कलाई नै आधार मान्यो भने 28% जनता चाहिँ खाद्य जोखिममा रहेका छन् भने 7% जनता चाहिँ उच्च खाद्य जोखिममा रहेका छन्। उत्पादनलाई चाहिँ यदि हामीले वृद्धि नगर्ने हो अथवा यहाँको रैथाने बारीलाई चाहिँ प्रवर्धन नगर्ने हो भनेदेखि चाहिँ यो समस्या बढ्दै जाने मैले देखेको छु।
कर्णालीवासीहरू खाद्यान्नको नाममा चामलको प्रतीक्षा बढी गर्छन् भनिन्छ, त्यहाँको स्थानीय उत्पादनलाई उपभोग गर्ने परिपाटी चाहिँ कस्तो छ?
यहाँको उत्पादनलाई कर्णालीमै प्रयोग गर्ने चाहिँ अलिकति कम देखिन्छ, किनभने यहाँ उत्पादन भएको कागुनो चिनो यस्तो चीजहरू चाहिँ बाहिर बढी प्रयोग भइरहेको देखिन्छ। जस्तै उदाहरणको लागि जुम्लामा मार्सी चामल उत्पादन हुन्छ, त्यो चामल जुम्लामा बढी प्रयोग गर्नुभन्दा पनि जुम्लाभन्दा बाहिरको मान्छेले बढी प्रयोग गरिरहेको देखिन्छ। त्यहाँ धेरै प्रोटिनयुक्त चिजहरू उत्पादन हुन्छ, तर त्यो चिज चाहिँ त्यहाँ प्रयोगमा अलिक कम आइरहेको छ। त्यो चिजले पनि कर्णालीवासीलाई पर्याप्त उत्पादन अर्थात पुग्न सकिरहेको अवस्था छैन। त्यो भएको हुनाले पहिलो कुरा त उत्पादनमा नै वृद्धि गर्नुपर्छ। जो स्थानीय रैथाने बालीहरू छ त्यहाँ अब अन्यत्र हुने चिजहरू लगेर फलाउनु भन्दा पनि त्यहाँ जे चिज फल्छ, जुन माटोमा जे उर्वर छ, त्यो चिज त्यही फलाउन सक्यो भने त्यो बिक्री गरेर पनि चामल त उनीहरूले सहज रूपमा अन्तबाट पनि किनेर ल्याउन सक्ने अवस्था हुन सक्छ। तर मेन कुरा चाहिँ रैथाने बालीहरूको प्रवर्धन हुन सकिरहेको छैन भनेदेखि पर्याप्त मात्रामा उत्पादन नै नभइरहेको समस्या चाहिँ कर्णालीमा अहिले विकराल देखिन्छ। मलाई अचम्म लाग्छ, चामलको लागि मान्छे चाहिँ पैदल हिँडेर दुई दिन तीन दिनदेखि टाढाबाट चाहिँ सदरमुकाम अथवा गोदाम डिपोमा चाहिँ चामल लिन आउनु परिरहेको अवस्था छ। उनीहरू लामो समयसम्म त्यसरी चामल लिन आउनु, जनताको पहुँच चाहिँ अलिकति छैन, सहज रूपमा चाहिँ त्यही वितरण गरिएको चामलमा पनि त्यो छैन। अर्को कुरा, अहिले पनि मान्छेहरू कुपन लिनुपर्ने अवस्था छ, यो कुपनको पनि अत्यन्तै समस्या छ। अनि खाद्यान्नकै कुरा गर्दाखेरि अहिले पनि कर्णालीमा चाहिँ मानिसहरू नुन लिन चाहिँ तिब्बत जाने गरिरहेको कुरा पनि हामी बेला बेलामा चाहिँ आइरहेको छ। दुई दिन तीन दिन चार दिन लगाएर महिलाहरू बच्चाहरूलाई चाहिँ बोकेर तिब्बतमा चाहिँ नुन लिन जानु परिरहेको समस्या पनि त्यत्तिकै रूपमा देखिन्छ। यहाँ
राजनीतिक सोर्स फोर्स अथवा प्रशासनिक फोर्स लगाएर कुपन वितरण गरिन्छ पनि भनिन्छ, यो कुपन प्रणालीले चाहिँ कतिको असहज अथवा सहज के छ?
पहुँच हुनेवालाहरूलाई चाहिँ सहज रूपमा अलि छिटो पाइरहेको देखिन्छ। जो सामान्य परिवारहरू छन् जसको आर्थिक अवस्था कमजोर छ, जसको पहुँच छैन अथवा त्यहाँ चाहिँ उनीहरूको कोही चिने जानेको छैन, त्यस्तो मान्छेहरूको लागि चाहिँ अलिकति गाह्रो देखिन्छ। अहिले विशेष गरेर यो कुपन चाहिँ हुम्ला जिल्लामा चाहिँ भएको पाइन्छ, अन्यत्र चाहिँ यो कुपन सिस्टम हटिसकेको छ भने हुम्लामा चाहिँ यो कुपन अहिले पनि यथावत रहेको देखिन्छ। यसले चाहिँ पहुँच हुनेवालालाई चाहिँ अलिक सहज छ, पहुँच नभएको मान्छेहरूको लागि चाहिँ यो अलिकति असहज नै छ।
नेपालको संविधानले खाद्य अधिकार सँगसँगै उपभोक्ता अधिकारलाई पनि सुनिश्चित गरेका छ र त्यसका ऐन कानूनहरू पनि आइसकेका छ। यो उपभोक्ताको अधिकार अथवा भनौँ आम नागरिकका खाद्य अधिकारहरूलाई सुनिश्चित गर्न कर्णाली प्रदेश सरकारले चाहिँ के गरिराखेका छ?
कर्णाली प्रदेश सरकारले विशेष गरेर अब यो चाड पर्वलाई मध्यनजर गरेर अलिकति उपभोक्ता सचेतना गर्ने कार्यक्रम त हामीले पाएका छौं होइन, तर यसलाई चाहिँ अलिकति चाड पर्व केन्द्रित नभएर यसलाई बाह्रै महिना निरन्तरता चाहिँ दिनुपर्छ जस्तो लाग्छ मलाई। निरन्तरतामा चाहिँ अलिकति कमी हो कि जस्तो लाग्छ एक। अर्को कुरा, कर्णाली प्रदेश सरकारमा पनि एउटा के समस्या देखिरहेको छ भने अहिले कर्णालीमा जान चाहने कर्मचारीहरूको संख्या अत्यन्त कम छ, समायोजनमै पनि कर्मचारीहरूले कर्णालीलाई रोज्नेको संख्या कम छ। तपाईँलाई म तथ्याङ्कीय रूपमा के भन्न सक्छु भने खाद्य गुण तथा प्रविधि नियन्त्रण कार्यालय छ जिल्ला हेर्ने सुर्खेतमा कार्यालय छ, त्यहाँ एकजना मात्रै कर्मचारी हुनुहुन्छ। उहाँले एकजनाले छ जिल्ला हेर्नु परिरहेको अवस्थामा अब तपाईँले सहजै अनुमान गर्न सक्नुहुन्छ कि एकजनाबाट कस्तो खालको अनुगमन भइरहेको होला, उपभोक्ताहरू कति सचेत भएका होलान् त्यो कार्यालयबाट भनेर चाहिँ सहजै अनुमान गर्न सकिन्छ। अब यसमा सरकारको मात्रै दायित्व नभएर यो त सबैको हो नि त, यो दायित्व त स्थानीय तह अथवा राजनीतिक दल सामाजिक संघ संस्था सबैको दायित्व हो। यसमा चाहिँ उपभोक्ता पनि अलिकति सचेत हुनुपर्छ। अहिले समस्या के छ भने आम जनतामा चाहिँ उपभोक्ताहरू सचेत नभएको कारणले त्यो म्याद कहिले बनेको हो, कुन यो चिज खाने योग्य छ कि छैन, यसको म्याद कहिले सकिने हो, त्यो चाहिँ हेर्ने चलन छैन। हामीले यति मात्रै भनिदियो भने पनि व्यापारीहरू अलिक सचेत हुन्छन्, यो कहिले बनेको हो अथवा यसको म्याद कहिलेसम्म छ साउजी भनेर सोधेर हेरेर लिने बानी यदि हामीले बसाल्न सक्यो भने पक्कै पनि ती व्यापारीहरू अथवा ती उद्योगहरू पनि सचेत हुन्छन् र जबसम्म उपभोक्ता सचेत हुँदैनन् तबसम्म चाहिँ मान्छेले चाहिँ खान योग्य खाद्य चाहिँ प्राप्त गर्न सक्दैनन्। त्यो भएको हुनाले हामीले सरकारलाई मात्रै होइन कि उपभोक्ता पनि अलिकति सचेत हुनुपर्छ र सँगसँगै सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्था आम नागरिकहरूकै दायित्व भएको हुनाले यसमा चाहिँ सबैले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ।
अहिले तपाईँले सुन्नुभयो इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीसँग गरिएको कुराकानी। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। नमस्ते।